نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا كلوا من طيبات ما رزقناكم واشكروا لله ان كنتم اياه تعبدون انما حرم عليكم الميتة والدم ولحم الخنزير وما اهل به لغير الله فمن اضطر غير باغ ولا عاد فلا اثم عليه ان الله غفور رحيم. اے ایمان والو, جو پاک چیزیں ہم نے تم کو بخشی ہیں ان کو کھاؤ اور اللہ کا شکر ادا کرو اگر تم اس کی عبادت کرنے والے ہو. اس نے تم پر مردار جانور کا گوشت, خون, خنزیر کا گوشت اور غیر اللہ کے نام کا ذبیحہ حرام کر دیا ہے. البتہ جو شخص مجبور ہو جائے, نہ اس کا خواہش مند ہو نہ حد ضرورت سے تجاوز کرے, اس پر کچھ گناہ نہیں, اللہ بخشنے والا رحم فرمانے والا ہے. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم. اللهم صل وسلم وبارك على نبينا محمد. معزز اور محترم سامعین, آج کے درس قرآن کا موضوع ہے رزق حلال کی اہمیت. اس میں انشاءاللہ آپ کے سامنے رزق حلال کی جو اللہ تعالیٰ نے, اللہ کے رسول نے تاکید فرمائی ہے اور اس کے جو فوائد بیان کیے ہیں ان کا ذکر ہوگا, حرام کے نقصانات بیان کیے جائیں گے اور حرام کی انواع اور اقسام کا ذکر ہمارے سامنے انشاءاللہ آئے گا. رزق کے معاملے میں چند بنیادی باتیں ہیں جن کو سمجھنا بڑا ضروری ہے. سب سے پہلی اور بنیادی بات تو یہ ہے کہ اللہ تبارک و تعالیٰ نے ہمیں اس دنیا میں بھیجا ہے اور ہر انسان کی تقدیر اللہ تبارک و تعالیٰ نے لکھ رکھی ہے. کسی انسان کے ساتھ کیا معاملات ہونے ہیں, اس کی صحت کے معاملے میں, اس کی بیماری کے معاملے میں, غمی اور خوشی کے معاملے میں, مال اور اولاد کے معاملے میں, نفع و نقصان کے حوالے سے اللہ تبارک و تعالیٰ نے جو کچھ لکھ رکھا ہے اس کو مقدر یا تقدیر کہا جاتا ہے. اسی طرح اللہ تبارک و تعالیٰ نے ہر انسان کا رزق بھی لکھ رکھا ہے اور جو رزق اس کا مقدر ہے وہ اس کو ضرور مل کر رہتا ہے. الا وان لن تموت حتی تستکمل رزقها, آگاہ رہو, سن لو کہ جب تک تم اپنا رزق پورا نہ کر لو اس وقت تک تمہیں موت نہیں آ سکتی. اس بات پہ ایمان اور یقین ہونا چاہیے کہ جو رزق اللہ تبارک و تعالیٰ نے ہمارے مقدر میں لکھا ہے وہ ضرور ملے گا. اب اللہ تبارک و تعالیٰ نے ہمیں کس چیز کا مکلف کیا ہے؟ ہمیں مکلف اس چیز کا کیا ہے کہ ہم اس رزق کے حصول کے لیے صحیح کریں, کوشش کریں, جدوجہد کریں, محنت کریں. اس لیے کہ اللہ تبارک و تعالیٰ کا قانون یہ ہے کہ وَأَلَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَىٰ, انسان کو وہ چیز ملتی ہے جس کے لیے وہ صحیح کرتا ہے, کوشش کرتا ہے, جدوجہد کرتا ہے اور محنت کرتا ہے, وہ چیز اسے ملتی ہے. اب اللہ نے چونکہ انسان کو ارادہ اور اختیار کی آزادی عطا کی ہے اور انسان اپنے ارادہ اور اختیار کی اس آزادی کو استعمال کر کے اس رزق کے حصول کے لیے جو کوشش کرتا ہے, تو کوئی انسان حلال اور جائز ذرائع سے کوشش کرتا ہے رزق کے حصول کی اور کوئی انسان غلط اور ناجائز ذرائع کو اختیار کرتا ہے رزق کے حصول کے لیے. کیونکہ اللہ تعالیٰ نے انسان کو ارادہ اور اختیار کی آزادی دی ہے. فمن شاء فلیؤمن ومن شاء فلیکفر, جو چاہے اب ایمان کے راستے کو اختیار کرے, جو چاہے کفر کی راہ کو اختیار کرے. تو اب اسی یہی انسان کا امتحان ہے کہ اللہ کے دیے ہوئے ارادہ اور اختیار کی آزادی کو آدمی اگر صحیح طریقے سے استعمال کرتا ہے اللہ اور رسول کی مرضی کے مطابق تو اس پر اسے جزا ملے گی, اور اگر اپنے ارادہ اور اختیار کو وہ اللہ اور رسول کی مرضی کے خلاف استعمال کرتا ہے تو اس پر آخرت میں اسے سزا ملے گی. تو ہمارا کام جو ہے وہ صحیح کرنا ہے, کوشش کرنا ہے, جدوجہد کرنا ہے. رزق ہمیں وہی ملے گا جو اللہ نے ہمارے مقدر میں لکھ دیا. اب ہم اس کو جائز ذریعے سے حاصل کرنا چاہتے ہیں یا ناجائز ذریعے سے, वो जिस तरह से कि हम कोशिश करेंगे उसी तरीके से हमें वो रिस्क मिलेगा, मिलेगा वही जो अल्लाह तबारक व तआला ने मुकद्दर कर दिया है। मतलब अल्लाह ताला फरमाते हैं वमन यत्तकिल्लाह यजअल्लहु मखरजा वयरज़ुकहु मिन हैसु ला यख्तसिब। जो आदमी अल्लाह से डरेगा, अल्लाह का तकवा इख्तियार करेगा, मुत्तकी होगा, परहेजगार होगा, अल्लाह ताला उसे मुश्किलात से निकलने के लिए रास्ता भी देंगे और रिस्क उसको वहां से देंगे जहां से उसका वहमो गुमान भी नहीं होगा। अब बाज़ औक़ात इंसान ये समझता है कि शायद हेरा फेरियाँ करके और गलत बयानियाँ करके, झूठ बोल कर, गलत राय इख्तियार करके मैं ज़्यादा पैसे, ज़्यादा माल जमा कर लिया है, लेकिन ऐसी बात नहीं है, मिलेगा तो उसको वही जो उसका मुकद्दर है। अब ये उसकी अपनी खुशकिस्मती या बदकिस्मती है कि वो किस रास्ते का इंतखाब करता है, लेकिन अगर आदमी गलत रास्ते को छोड़कर सही रास्ते का इंतखाब करता है तो उसमें अल्लाह की रज़ा और उसकी खुशनूदी भी होती है, रिज़्क भी मिलता है और उसके अंदर खैर व बरकत भी होती है। कितने ऐसे वाक़यात हमें मिलते हैं कि अल्लाह के बंदू ने रिज़्क हराम के रास्ते को छोड़कर हलाल का रास्ता इख्तियार किया तो अल्लाह तबारक व तआला ने उन्हें मज़ीद नियामतों से नवाजा। एक शख्स डाकू है, चोरियां करता है, एक घर में नकब लगाने के लिए इंतज़ार कर रहा है कि घर वाले सो जाएं और मैं घर के अंदर दाखिल होकर चोरी करूं, इसलिए कि ये उसका पेशा है, इसी ज़रिए से वो रिस्क कमा रहा है, दूसरों के हकूक़ पे डाके डाल रहा है, चोरियां कर रहा है। अंदर से एक बुज़ुर्ग की तलावत की आवाज़ आ रही थी, उन्होंने सूरह हदीद की आयत मुबारक तलावत की, अलम यानिल्लज़ीना आमनू अन तख्शा क़ुलूबहुम लिज़िक्रिल्लाह, क्या लोगों के लिए अभी तक वो वक्त नहीं आया कि अल्लाह का जिक्र सुनकर उनके दिल लरस जाएं, उनके अंदर खौफ खुदा पैदा हो जाए। डाकू एक चीख मारता है और सच्ची तौबा करता है, वहीं से वापस लौटता है, लोगों का लूटा हुआ माल वापस लौटाता है। अल्लाह तबारक व ताला इस सच्ची तौबा के नतीजे में कि अब हराम छोड़कर हलाल का रास्ता इख्तियार करूँगा, उस डाकू को न सिर्फ रिज़्क़ हलाल से नवाजते हैं बल्कि उसको हज़रत फ़ुज़ैल बिन अय्याद रहमतुल्लाह अलैह बना देते हैं। लेकिन अल्लाह की इस शान पे और उसकी इस कुदरत पे जब तक ईमान और यकीन नहीं होगा तो लोग हराम ज़राए को छोड़ेंगे नहीं। मैं इससे भी हैरत अंगेज़ वाक़या आपको एक सुनाता हूँ। एक शख्स, चोरी उसका पेशा था और इसी पे वो गुजारा करता था। एक दिन मस्जिद में मौलवी साहब का वाज़ सुना उसने, तो मौलवी साहब ने यही बात बताई कि भाई रिस्क जो तुम्हारा मुकद्दर है वो तुम्हें ज़रूर मिलेगा, अब तुम लोगों के इरादा और इख्तियार पे है कि उसके हुसूल के लिए गलत रास्ते इख्तियार करते हो या सही रास्ते इख्तियार करते हो। ये कुछ सोच विचार में पड़ गया कि इसका पेशा ही चोरी था, कि मैं तो और कुछ जानता भी नहीं हूँ, करता भी नहीं हूँ, तो मुझे कैसे जो है वो किसी और ज़रिए से रिस्क मिलेगा। रात के अंधेरे में एक घर में चोरी के इरादे से दाखिल हुआ, एक बकरी पर नज़र पड़ी, उसे खोलने का इरादा किया तो मौलवी साहब की बात याद आ गई। अल्लाह और अल्लाह के रसूल की बातें, कुरान की आयात, इनकी अपनी एक तासीर है, वो चोर और डाकू के ऊपर भी जब असर करती हैं तो वो अल्लाह के मती व फरमाबरदार बन जाते हैं, बशर्ते कि उनकी तरफ इंसान तवज्जो दे और गौर करे। बकरी को खोलने का इरादा तर्क कर दिया, थोड़ा आगे बढ़ा, एक थैली हाथ में आई, देखा तो वो पैसों से भरी हुई है। फिर मौलवी साहब की बात याद आई, उसको भी छोड़ दिया। आगे कमरे में दाखिल हुआ, दरवाज़ा खोला तो अकेली एक औरत जो है वो सो रही है। बुराई का इरादा दिल में आया, फिर डर गया, मौलवी साहब की बात याद आ गई, वहाँ से वापस पलट गया, सोच विचार में पड़ गया, अल्लाह तबारक व तआला ने अगर वादा किया है तो वो कहीं से देगा। अल्लाह तबारक व तआला ने कैसे दिया? दूसरे दिन मस्जिद में गया तो मौलवी साहब ने उसको अपने पास बुलाया और उससे कहा कि भाई तेरा कोई शादीवादी का इरादा तो नहीं है? उसने कहा मैं शादी, मुझे कौन जो है मेरे साथ कौन निकाह करेगा और कौन मुझे शादी करवाएगा, मेरी तो ये कैफियत है। मौलवी साहब ने कहा कि एक खातून ने मुझसे ये कहा है कि अगर कोई मुनासिब आदमी मिले तो वो शादी करने के लिए तैयार है, और तुम इसकी फ़िक्र नहीं करो, तुम्हें घर वगैरह भी सारी चीज़ें मिल जाएंगी। वो उसने कहा कि अगर ऐसा हो सकता है तो बड़ी अच्छी बात है। मौलवी साहब ने उस औरत को बुलाया और उससे मशवरा किया और फिर वो दोनों इसके लिए तैयार हो गए, तो मौलवी साहब ने उनका निकाह पढ़ा दिया। वो औरत इस शख्स को अपने घर ले गई, उसने कहा घर भर की खर्चे पर चाहिए किसी चीज़ की जो है वो तुम परवाह ना करो, घर ले गई अपने। और दूसरे दिन एक बकरी की रस्सी उसके हाथ में थमाई और उसे कहा कि आपकी शादी हुई है तो इस बकरी को ज़बह करके आप अपना वलीमा कर लें। उसके बाद उस कुछ दिन गुजरे तो एक रपों की थैली जो है वो पैसे जो है उसके हवाले किए और उसमें 30,000 रुपये थे कि ये लें और आप अपना कोई कारोबार जो है वो शुरू कर लें। और मेरे भाइयों, इसमें कोई हैरत की बात नहीं है कि वाकया लिखने वाले ने ये लिखा कि ये वही घर था जहां वो डाका डालने के लिए जो है वो दाखिल हुआ था और वो औरत वही थी जिसके साथ उसने बुराई का इरादा किया था। अल्लाह ने हलाल तरीके से उसको उसकी बीवी बना दिया, वो बकरी भी उसको मिल गई, वो माल भी उसको मिल गया, सारा कुछ हलाल जरिए से मिल गया। लेकिन कब मिला? जब उसके दिल में खौफ खुदा पैदा हुआ और हराम का रास्ता छोड़कर हलाल के रास्ते को इख्तियार करने का इरादा किया। तो अल्लाह फरमाता है वमयत्तकिल्लाह यजअल्लहु मखरजा वयरज़ुकहु मिन हैथु ला यहतसिब। ज़रूरत इस बात की है कि अल्लाह की आयात पर हमारा पुख्ता ईमान हो तो यकीन कीजिए कि अल्लाह तबारक व तआला जो है वो रिज़्क देता है और हर चीज़ देता है, सब कुछ देता है। कब देता है उसकी हिकमत और मसलहत अल्लाह तबारक व तआला ही जानता है। हमारा काम है मांगना, कोशिश करना, जद्दोजहद करना। तो ये बुनियादी बात है कि इस बात पे पुख्ता यकीन हो कि मेरा रिज़्क जो अल्लाह ने मुकद्दर कर दिया है वही मुझे मिलेगा और जायज़ ज़राए इख्तियार किए जाएँ उसके लिए। तो अल्लाह तबारक व तआला रिज़्क हलाल भी देता है और उसके अंदर खैर व बरकत भी डालता है। फिर रिज़्क के मामले में एक दूसरी बात यह है कि हलाल और हराम का इख्तियार कि क्या चीज़ हलाल है और क्या चीज़ हराम है, ये इख्तियार सिर्फ़ और सिर्फ अल्लाह तबारक व तआला के पास है, ये इख्तियार किसी और के पास नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला ने फ़राइज़ को लाजम किया लिहाजा उन्हें ज़ाया न करो और हदूद मुकर्रर कर दिए हैं लिहाजा उनसे तजावज़ न करो। जिन चीज़ों को उसने हराम ठहराया है उनकी बेहुरमती न करो और जिन चीज़ों के बारे में उसने दानिस्ता सकूत फरमाया है तो ये सकूत तुम्हारे लिए बायस रहमत है, लिहाजा ऐसी चीज़ों के बारे में बहस मुबाहसा न किया करो, बहस में ना पड़ा करो। यानी हलाल भी वाज़ेह है, हराम भी वाज़ेह है, कुछ दरमियानी चीज़ें हैं, उनके बारे में बहस मुबाहसे में पढ़ने के बजाय आदमी सीधे सीधे हलाल के रास्ते को इख्तियार करे और हराम से अपने आप को बचाए। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम की यह भी हिदायत है कि हराम से बचने के लिए जो चीज़ें मुश्तबे हों, किसी चीज़ के अंदर शुबा पड़ जाए तो उसको भी छोड़ देना चाहिए। और इसकी भी बहुत सारी मिसालें मिलती हैं। सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु ने कोई चीज़ खा ली और उनको जब पता चला कि ये चीज़ जो है वो मुश्तबे है तो उंगली हलक में डालकर कह करके उसको वापस निकाल दिया। तो अगर आदमी को हराम से बचना है तो उसके लिए उसको मुश्तबे चीज़ों से भी जो है वो परहेज़ करना पड़ेगी। अब इस रिज़्क हलाल के बेशुमार फवायद हैं। हलाल से दिल के अंदर ईमान और तकवा का नूर पैदा होता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह की हराम की हुई चीज़ों से बचो, सबसे बड़े आबिद बन जाओगे। और अकल व फहम इंसान को जो है उसके अंदर बसीरत हासिल होती है। जो जिक्र और इबादत की हलावत सिर्फ उन्हीं लोगों का हासिल होती है जो हलाल कमाते और हलाल खाते हैं, और इसी तरह कल्बी और ज़हनी सुकून भी उन्हीं लोगों को हासिल होता है जो रिज़्क़ हलाल पे कनात करते हैं। हराम खोरों को जो है कल्बी और ज़हनी सुकून कभी नसीब नहीं हो सकता। फिर यह है कि देखें, हलाल की अहमियत और हराम से बचने की ताकीद नबी सल्लल्लाहु अलैहि वसल्लम की एक बड़ी मारूफ दुआ है। आप हमेशा ये दुआ फरमाया करते थे और सहाबा को इसकी तालीम देते थे। अल्लाहुम्मक्फिरी बिहलालिका अन हरामिका व अग्निनी बिफ़ज़्लिका अम्मन सिवाक। एक मकरूज़ आदमी हो तो उसको भी ये दुआ हमेशा मांगते रहना चाहिए कि अल्लाहुम्मक्फिरी बिहलालिका अन हरामिका, ए अल्लाह मुझे रिज़्क़े हलाल कफायत से अता फरमा और हराम से मुझे बचा ले। व अग्निनी बिफ़ज़्लिका अम्मन सिवाक, अपने फ़ज़्ल व करम से मुझे अपने सवा दूसरों से बेनियाज कर दे। यानी इंसान अल्लाह से दुआ करता रहे कि अल्लाह हलाल नसीब कर हराम से बचा और अपनी ज़ात का मोहताज रख, किसी और की मोहताजी जो है वो मुझे ना हो। नबी सल्लल्लाहु अलैहि वसल्लम से हज़रत साद रज़ी अल्लाह तआला अन्हु एक सवाल करते हैं कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुझे कोई ऐसा नुस्खा बताइए कि मैं मुस्तजाबुद्दावात बन जाऊँ, कि मैं अल्लाह से जो दुआएँ करूँ तो मेरी दुआएँ कबूल हों। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अपनी खुराक पाकीज़ा रखो, तुम्हारी दुआएं कबूल होंगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, तिर्मिज़ी की रवायत है कि दयानतदार ताजर क़यामत के दिन अम्बिया, सिद्दीकीन और शोदा के साथ उठाए जाएंगे। यानी हलाल कमाने के लिए एक आदमी तजारत करता है, कारोबार करता है, उस दयानतदारी और सच्चाई के साथ करता है तो अल्लाह ताला आखिरत में उसे अम्बिया, सिद्दीकीन और शोदा के साथ उठाएगा। हज़रत उमर रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि मैं यह पसंद करता हूँ कि दो गाड़ियों के दरमियान रिज़्क़ हलाल की जिद्दोजहद करते हुए मुझे मौत आ जाए। کہ یہ بڑی پسندیدہ موت ہے. رزق کے حلال کے لیے کوشش کرنا اس کی بڑی اہمیت ہے. حضرت لقمان اپنے بیٹے سے کہتے ہیں حلال کمائی کے ذریعے اللہ سے مدد مانگو، کیونکہ جب آدمی تنگ دست ہوتا ہے تو اس کا دین کمزور ہو جاتا ہے، عقل کم ہو جاتی ہے، مروت ختم ہو جاتی ہے اور لوگ اسے حقیر سمجھنے لگتے ہیں. یہ کسب حلال کے لیے جو پیشے انسان اختیار کرتا ہے، محنت کرتا ہے، ان کی بڑی اہمیت ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ حلال کی طلب جہاد ہے، اور اللہ تعالیٰ ہمیشہ اللہ تعالیٰ پیشہ ور بندوں کو پسند کرتا ہے جو محنت کرتے ہیں اور مشقت کرتے ہیں اور تکلیف اٹھاتے ہیں رزق حلال کمانے کے لیے، تو اللہ تبارک و تعالیٰ ان بندوں کو پسند فرماتے ہیں. دوسری روایت ہے کہ ہاتھ کی کمائی سے بہتر کبھی کسی نے کوئی کھانا نہیں کھایا، اور اللہ کے نبی داؤد علیہ السلام اپنے ہاتھ کی کمائی کھاتے تھے، لوہے کا کام کرتے تھے، بہت بڑی بادشاہت تھی، بہت بڑی سلطنت کے مالک تھے، اور ایسی سلطنت جیسی نہ اس سے پہلے کسی کو ملی تھی نہ اس کے بعد کسی کو ملی. ہوا، پانی، چرند پرند سب ان کے ماتحت تھے، لیکن جو رزق وہ کھاتے تھے وہ اپنی ہاتھ کی محنت سے لوہے کا کام کر کے، زیریں بنا کر، دوسرے ہتھیار بنا کر، اس کی جو کمائی حاصل ہوتی تھی اس کو اپنے لیے استعمال کرتے تھے. یہ جو پیشہ ور لوگ ہیں، بعض اوقات ہمارے معاشرے میں لوگ ان کو حقیر سمجھتے ہیں نعوذ باللہ، اور ان کو کمی کمی کہنے لگتے ہیں. مثلا نائی، موچی، دھوبی، زراعت کا کام کرنے والے، کھیتی باڑی کرنے والے، ذمہ دار، دوسرے اس طرح کے لوگ. لیکن ہمیں یہ سوچنا چاہیے کہ کیا یہ پیشے اختیار کرنا کیا کوئی ایسی، مطلب یہ ہے کہ انسان کو حقیر بنا دیتی ہے یہ چیز؟ نہیں، ایسی بات نہیں ہے. اپنے رزق کے لیے، حصول کے لیے، حلال کھانے کے لیے محنت اور مشقت کرنا اور جائز اور حلال ذریعوں کو اختیار کرنا، یہ تو فرض عین ہے. حرام سے بچنا، بھیک مانگنے اور سوال کرنے سے بچنا، اور اس کے لیے جو ہے وہ محنت اور مشقت کرنا، یہ اللہ اور اللہ کے رسول کو بہت پسند ہے. داؤد علیہ السلام لوہے کا کام کرتے تھے، سیدنا آدم علیہ السلام کھیتی باڑی کرتے تھے، سیدنا نوح علیہ السلام بڑھئی کا کام کرتے تھے، کارپینٹر کا، سیدنا ادریس علیہ السلام نے درزی کا کام کیا ہے، حضرت ابراہیم اور حضرت لوط علیہ السلام زمینداری کا کام کرتے تھے، حضرت صالح علیہ السلام تجارت کرتے تھے، حضرت موسیٰ علیہ السلام نے، حضرت شعیب علیہ السلام نے اور نبی صلی اللہ علیہ وسلم نے بکریاں بھی چرائی ہیں اور تجارت بھی کی ہے. تو یہ پیشے تو انبیاء علیہ السلام نے اختیار کیے ہیں. آج لوہے کا کام کرنے والے کو ہم کہتے ہیں یہ لوہار ہے جی، چھوڑو، اس کی تو کوئی حیثیت ہی نہیں ہے نعوذ باللہ ہمارے معاشرے میں. ہاں جی، یہ فلاں دھوبی ہے. علامہ اقبال کا ایک واقعہ ملتا ہے کہ ان کے پاس ایک دھوبی آیا، اب کوئی مقدمہ لے کر، آپ وکالت کرتے تھے، تو آپ نے سامنے پڑی کرسی کی طرف سے اشارہ کیا کہ اس پہ بیٹھ جاؤ، تو وہ کھڑا رہا، پھر اس سے کہا تو پھر وہ نیچے بیٹھ گیا فرش پہ. تو علامہ اقبال کھڑے ہو گئے، بھائی صاحب میں نے آپ سے کرسی پہ بیٹھنے کے لیے کہا. اس نے کہا حضرت میں کیسے کرسی پہ آپ کے برابر بیٹھ سکتا ہوں، میں تو دھوبی ہوں. تو اس واقعے میں میں نے پڑھا کہ علامہ اقبال اپنے جذبات پہ قابو نہیں کر سکے اور وہ وہاں سے اٹھ کر اندر باتھ روم میں چلے گئے اور وہاں جا کر پھوٹ پھوٹ کر روئے، اور اس کے بعد آ کر اس شخص سے کہا بھائی اللہ کے بندے تو انسان ہیں، سب انسان برابر ہیں، کرسی کے اوپر بیٹھو. لیکن حقیقت میں وہ ایسے ہی معاشرے میں اس کے دائیں بائیں ایسے متکبرین اور مغرور قسم کے لوگ رہتے ہوں گے جو کبھی اس کو اپنے برابر بیٹھنے نہیں دیتے ہوں گے، اس لیے وہ بیچارہ مطلب ایسا سے کمتری کا شکار ہیں. تو مسلمان ہونے کے باوجود ہمارے اندر یہ اونچ نیچ طبقاتی جو ہے وہ قبیلائی اور خاندانی اور اس بنیاد پہ آج بھی پائی جاتی ہے. حالانکہ اللہ اور رسول نے جو تعلیمات ہمیں دی ہیں وہ یہ ہیں کہ آدمی ہاتھ پھیلانے اور سوال کرنے اور بھیک مانگنے کے بجائے کوئی بھی جائز پیشہ جو ہے وہ اس کو اختیار کرنا چاہیے. بخاری اور مسلم کی روایت ہے کہ جو شخص صحت یاب، تندرست اور صحیح سلامت ہونے کے باوجود بھیک مانگتا ہے، اس کے چہرے پر قیامت کے دن کوئی گوشت کی بوٹی نہیں ہوگی، اس قدر حقیر اور ذلیل ہو کر وہ اللہ تبارک و تعالیٰ کے حضور حاضر ہوگا. تو سوال سے بچنا چاہیے اور رزق حلال کے کمانے کی جو ہے وہ انسان کو کوشش کرنی چاہیے. اب حرام کے بے شمار نقصانات ہیں، اور آپ جانتے ہیں کہ مسلمان ہونے کی حیثیت سے ہمارا عقیدہ یہ ہے کہ مرنے کے بعد اللہ کے سامنے جا کر سارے اعمال کا حساب دینا ہے. اس حساب کتاب میں یا تو انسان جنت میں جائے گا یا جہنم میں جائے گا. نبی صلی اللہ علیہ وسلم نے فرمایا، مسند احمد کی روایت ہے کہ کل جسد نبت من سخط فنار اولا بہا، ہر وہ جسم، ہر وہ گوشت اور خون جو حرام سے پہلا بڑا ہے وہ جہنم ہی کے لائق ہے. اور دوسری روایات میں آتا ہے کہ جنت اس پہ حرام ہے. مسلم کی روایت ہے کہ ثلاثۃ لا ينظر اللہ علیہم یوم القیامۃ ولا یزکیہم ولہم عذاب علیم احدہم المنفق سلعتہ بالخلف الکاذب. تین لوگ وہ ہیں کہ اللہ تعالیٰ قیامت کے دن نہ تو ان کی طرف دیکھے گا, نہ ان کو گناہوں سے پاک کرے گا, اور ان کو دردناک عذاب دے گا. ان میں سے ایک وہ ہے جو جھوٹی قسمیں کھا پر اپنا مال فروخت کرتا ہے, اللہ اس کی طرف دیکھے گا بھی نہیں. اللہ کی نظر رحمت سے گناہوں سے جو ہے وہ پاک نہیں ہوگا, اللہ کی نظر رحمت سے محروم رہے گا, اور جہنم کے اندر اس کو عذاب علیم دیا جائے گا جو جھوٹی قسمیں کھا کر اپنا مال بیچتا ہے. ایک حدیث کا مفہوم کچھ اس طرح بھی ہے کہ اگر آدمی نے 10 درہم کے کپڑے بنائے اور ان میں سے ایک درہم حرام کا تھا, تو جب تک اس کے جسم پہ باقی ہیں اس وقت تک اس کی کوئی نماز اللہ کے ہاں قبول نہیں ہوتی. یعنی حرام تھوڑا سا بھی کیوں نہ ہو, وہ بہت سارے حلال کو نجس اور ناپاک بنا دیتا ہے. نبی صلی اللہ علیہ وسلم فرماتے ہیں, مشکات میں یہ حدیث موجود ہے کہ قیامت کے دن بدترین حالت میں وہ شخص اللہ کے پاس آئے گا جس نے دوسروں کی دنیا بنانے کے لیے اپنی آخرت برباد کر ڈالی. یعنی لوگ اپنے بیوی بچوں کے خواہشات پوری کرنے کے لیے, انہیں دنیا کے مزے کرانے کے لیے حلال و حرام کی تمیز کیے بغیر مال سمیٹنے کی کوشش میں لگے ہوئے ہیں. یہ دوسروں کی دنیا بنانے کے لیے اپنی آخرت برباد کرنے والے لوگ ہیں, یہ بدترین حالت میں ہوں گے قیامت کے دن. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ہر امت کا ایک فتنہ ہوتا ہے, اور میری امت کا فتنہ مال ہے. دنیا کی محبت میں انسان حلال و حرام کی تمیز کے بغیر بس اس فکر میں مبتلا ہے کہ مال آنا چاہیے, جبکہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت کے دن جو 5 سوال انسان سے کیے جائیں گے, جن کے جواب دیے بغیر ابن آدم اپنی جگہ سے ہل نہیں سکے گا, ان میں سے 2 سوال تو مال کے بارے میں, ایک یہ کہ مال کو کمایا کہاں کہاں سے, کن ذریعوں سے, کن طریقوں سے, اور دوسرا یہ کہ اس مال کو خرچ کہاں کیا. تو اگر اس بات کی فکر ہو کہ میں نے مر کر اللہ کے سامنے حاضر ہونا ہے اور حساب دینا ہے, تو پھر اسی دنیا میں اپنا احتساب کرنا چاہیے کہ میرے حساب میں, میری جیب میں, میرے ہاتھ میں جو روپیہ, پیسہ, ریال, جو کچھ آ رہا ہے وہ کس ذریعے سے اور کس طریقے سے آ رہا ہے. اس بات کی فکر زیادہ ہونی چاہیے کہ میرا ذریعہ, میری روزی جو ہے وہ حلال کی ہو, اور حلال ذریعے سے وہ مجھے حاصل ہو. حرام اشیاء کی فرید و فروخت کو بھی اللہ تبارک و تعالیٰ نے حرام ہی قرار دیا ہے. نبی صلی اللہ علیہ وسلم فرماتے ہیں, بخاری اور مسلم کی روایت ہے, ان اللہ و رسولہ حرم بیع الخمر والمیتۃ والخنزیر والاسنام, کہ اللہ تبارک و تعالیٰ نے اور اللہ کے رسول نے شراب یا نشہ اور اشیاء کا بیچنا, ان کی خرید فروخت کرنا, اور اسی طرح مردار اور خنزیر اور بتوں کی خرید فروخت, ان ساری چیزوں کو حرام کر دیا ہے. ان اللہ اذا حرم شیئا حرم ثمنہ, جب اللہ تعالیٰ کسی چیز کو حرام کر دیتا ہے تو پھر اس کی قیمت اور اس کا فائدہ اٹھانا اس کو بھی اللہ تبارک و تعالیٰ حرام کر دیتا ہے. جو چیزیں حرام کا باعث بنتی ہیں ان کے لیے جو ذرائع اور اسباب ہوتے ہیں ان کو بھی حرام قرار دیا گیا ہے. مثلا آپ دیکھیں کہ اگر زنا حرام ہے تو جو ذرائع زنا کی طرف انسان کو لے کر جاتے ہیں, جو وسیلے, جو واسطے, جو راستے, وہ بھی سارے کے سارے حرام ہیں. اس طرح جو ہے اگر کوئی عریانی فاشی اور عریاں تصاویر اور گانے بجانے کے آلات, موسیقی وغیرہ کے آلات, ان چیزوں کی خرید فروخت کرتا ہے اور ان کے ذریعے سے فائدہ اٹھاتا ہے, تو یہ وہ چیزیں ہیں جو انسان کے اندر شہوت کی آگ کو بھڑکاتی ہیں اور پھر اس کو زنا کی طرف مائل کرتی ہیں. تو یہ چونکہ مطلب غلط راستے کی طرف لے جانے والی چیزیں ہیں, اس لیے ان کو بھی اللہ تعالیٰ نے, اللہ کے رسول نے حرام قرار دیا ہے. اس طرح شراب جو ہے وہ اگر حرام ہے تو اس کی نقل و حمل جو ہے وہ بھی حرام قرار دی گئی ہے. اس طرح ہیلوں بانوں سے حرام کو حلال کرنا یہ بھی ایک بہت بڑا گناہ ہے, اور یہ یہودیوں کی روش ہے جس سے اللہ تبارک و تعالیٰ نے مسلمانوں کو خبردار کیا ہے. امام احمد کی روایت ہے, نبی صلی اللہ علیہ وسلم فرماتے ہیں, میری امت کا ایک گروہ شراب کا نام بدل کر اس کو اپنے لیے حلال کر دے گا. اور دوسری روایت ہے کہ ایک زمانہ آئے گا جب لوگ سود کو تجارت کا نام دے کر اس کو اپنے لیے حلال کر لیں گے. یہ جو سود کا ذکر آپ کے سامنے آیا ہے, حرام اشیاء میں بہت زیادہ شدت کے ساتھ اللہ تبارک و تعالیٰ نے اس کا ذکر کیا ہے اور اس سے بچنے کی تاکید کی ہے. یا ایھا الذین آمنوا اتقوا اللہ وذروا ما بقی من الربا ان کنتم مومنین, اے ایمان والو اللہ کا تقوی اختیار کرو, اللہ سے ڈرو, اور جو سود تمہارے ذمے باقی رہ گیا ہے اسے چھوڑ دو, سود کا جو لین دین ہے کاروبار ہے اللہ کی طرف سے حکم نازل ہو گیا ہے تو اب اس کا لین دین ترک کر دو اگر تم واقعی مومن ہو۔ فَإِن لَّمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ، اگر اس کو چھوڑنے کے لیے تیار نہیں ہو، اللہ کا حکم آنے کے بعد بھی سود کھاتے کھلاتے ہو، تو اللہ اور اس کے رسول کا تمہارے خلاف اعلان جنگ ہے۔ اس سے سخت بات اور کیا ہو سکتی ہے؟ پھر نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کسی بستی میں سود اور زنا کا ظہور ہوتا ہے تو لوگ اللہ کے عذاب کو دعوت دیتے ہیں، اور تمام شریعت کے اندر سود جو ہے اللہ نے اس کو حرام قرار دیا تھا۔ نبی صلی اللہ علیہ وسلم نے معراج کی رات کچھ لوگوں کو دیکھا کہ ان کے پیٹ بہت بڑے بڑے ہیں، حدیث میں جو لفظ اس کے لیے آیا ہے کل بیوت، جیسے گھر ہوتے ہیں ایسے بڑے بڑے جو ہے وہ ان کے پیٹ ہیں، اور وہ اپنے پیٹوں کو ادھر ادھر ہلتے ہیں اور ان کو مطلب یہ کہ ساتھ میں ایسے گھسیٹتے ہیں، وہ کوئی حرکت نہیں کر سکتے، اور ان حضور فرماتے ہیں کہ ان کے پیٹوں کے باہر سے اندر جو ہے وہ سانپ نظر آتے ہیں جو ان کو ڈس رہے ہیں۔ آپ نے پوچھا جبریل سے کہ یہ کون لوگ ہیں، تو فرمایا جبریل نے کہ یہ سود خور ہیں۔ حدیث میں آتا ہے کہ جان بوجھ کر سود کا ایک درہم، جو شخص جان بوجھ کر سود کا ایک درہم کھاتا ہے اس کا گناہ 36 بار زنا کرنے سے زیادہ ہے۔ اس حدیث کو امام احمد نے روایت کیا ہے۔ دوسری حدیث ہے جس میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سود کے 70 دروازے یا درجے ہیں، سب سے کم درجہ یہ ہے کہ آدمی اپنی ماں سے برا فعل کرے، وہ اس کو طبرانی، ابن ماجہ اور بیہقی نے روایت کیا ہے۔ لیکن اس کے باوجود بھائیو اور بزرگوں، ہم یہ دیکھتے ہیں کہ یہ آیات اور یہ احادیث اور یہ احکامات جاننے کے باوجود بعض مسلمان سود خوری سے باز نہیں آتے، اور وہ سودی لین دین اور سودی معاملات اور سودی کاروبار کرتے ہیں۔ میں نے ایک جگہ ایک دن کچھ گفتگو کی، اور اس کے بعد جب مسجد سے باہر نکلا تو ایک صاحب مجھے ملے تو کہنے لگے جی کہ میں سودی کاروبار کرتا تھا، اور بڑا مطلب یہ کہ بزنس تھا، لیکن میں ہمیشہ مقروض رہتا تھا اور کبھی قرض سے جو ہے وہ مجھے خلاصی نہیں ملتی تھی، نجات نہیں ملتی تھی۔ ایک سال ہو گیا میں نے وہ سارے کاروبار چھوڑ کے 1500 ریال کی نوکری کرتا ہوں، سال کے اندر میرے سارے قرضے بھی ختم ہو گئے، الحمدللہ آسودگی سے اپنا گزارا ہو رہا ہے۔ تو یہ سود خور جو ہیں ان کو کوئی سکون نصیب نہیں ہو سکتا، اور اگر دنیا کے مال و دولت جمع بھی کر لیں تو یہ جہنم کا ایندھن ہے جو وہ اپنے لیے اکٹھا کر رہے ہیں۔ تو اس کی بہت سخت جو ہے وہ مذمت قرآن و سنت کے اندر کی گئی ہے، اس سے بچنا چاہیے۔ کتنے لوگ ہیں حلال کا رزق کماتے ہیں، ہمارے ہاں ریٹائرڈ ہونے والے فوجی خاص کر، مطلب یہ ہے کہ یہ صوبہ دار سے اوپر کے، نیچے والے تو بیچارے بڑی مشکل سے اپنا کچھ گزارا کرتے ہیں، جب ان کو وہ مال ملتا ہے تو فارغ ہوتے ہیں تو بینک میں جو ہے وہ سیونگ اکاؤنٹ کے اندر 7 سال کے لیے اس کو جو ہے وہ جمع کروا دیتے ہیں کہ 7 سال کے بعد وہ دگنا ہو جاتا ہے۔ یہاں سے حاجی صاحب جاتے ہیں، رزق حلال محنت کر کے کما کر لے جاتے ہیں، کوئی بچی کے نام جمع کروا، کوئی بچے کے نام جمع کروا رہا ہے، اور کوئی 7 سال کے، 5 سال کے، کوئی 10 سال، اس کے بعد اتنے مل جاتے ہیں، اللہ اللہ خیر صلاح، بڑے مزے لے کر کھا رہے ہیں۔ اور جیسا نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا نا کہ لوگ سود کا نام جو ہے وہ تجارت اور کاروبار اور نفع اور پتہ نہیں کیا کیا رکھ کے اس کو اپنے لیے حلال کر لیں گے، تو آرام سے بیٹھے کھا رہے ہیں۔ اسی طرح بیمہ زندگی، جو زندگی کی انشورنس وغیرہ ہے، اس کو بھی علماء نے سود قرار دیا ہے، اور وہ بھی آپ دیکھیں کہ لوگ جو ہے وہ دوڑ دوڑ کر جو ہے وہ انشورنس کرواتے ہیں، اور اس طریقے سے جو ہے وہ فوائد ڈھونڈتے ہیں۔ سود کے حوالے سے جو میں نے آپ سے عرض کیا، نبی صلی اللہ علیہ وسلم کا ایک فرمان یہ بھی ہے کہ اللہ نے سود کھانے والے، کھلانے والے، اس پر گواہی دینے والے اور اس کی تحریر لکھنے والے پر لعنت کی ہے۔ یہی وجہ ہے کہ اکثر علماء جو ہیں وہ بینک کی ملازمت کو، جس بینک کے اندر سودی معاملات اور کاروبار ہوتے ہوں، اس کی ملازمت کو جائز قرار نہیں دیتے علماء، اس لیے کہ جو آدمی اس بینک کے اندر کام کرتا ہوگا وہ سودی معاملات میں کہیں وہ دستخط کر رہا ہوگا، کہیں وہ ٹائپنگ کر رہا ہوگا، کہیں وہ کچھ لکھ رہا ہوگا، کہیں وہ کچھ حساب کر رہا ہوگا، تو اس کے اندر کسی نہ کسی انداز سے وہ ملوث ہے۔ تو نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اس کا کھانے والا، کھلانے والا، اس کی تحریر لکھنے والا اور اس پر گواہ بننے والا، سب پہ اللہ تبارک و تعالیٰ کی لعنت ہے۔ امام احمد، ابوداؤد، ترمذی اور نسائی نے اس حدیث کو روایت کیا ہے۔ اس لیے اکثر علماء کی رائے یہ ہے کہ بینک کی ملازمت جو ہے وہ جائز نہیں ہے، اس لیے کہ وہاں سودی معاملات اور سودی کاروبار ہوتے ہیں۔ اس کے بعد حرام چیزوں میں اللہ تبارک و تعالیٰ نے نشہ اور اشیاء اور جوئے کو جو ہے وہ حرام قرار دیا ہے۔ شراب کا ذکر تو میں آپ کے سامنے اختصار کے ساتھ کر چکا ہوں۔ حدیث میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ نے لعنت کی ہے शराब पर, उसके पीने वाले पर, पिलाने वाले पर, बेचने वाले पर, ख़रीदने वाले पर, निचोड़ने वाले पर जिसके लिए निचोड़ी जाए उस पर, उठाने वाले पर जिसके लिए ले जाई जाए उस पर, और उसकी कीमत खाने वाले पर, 10 तरह के लोगों पे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ने लानत की है। और अबू दाऊद और इमाम अहमद और इब्न हिब्बान ने जो है वो इस हदीस मुबारक को रवायत किया है। और इसमें सिर्फ शराब ही नहीं बल्कि तमाम नशा और अशिया जो है वो इसके अंदर शामिल हैं। और इन चीज़ों के ज़रिए से जैसे भी इंसान अगर कोई रिज़्क कमाता है और कोई माल कमाता है और इन चीज़ों से फ़ायदा उठाता है जिनको अल्लाह तबारक व तआला ने नशा और होने की वजह से हराम करार दिया है, तो उसका रिज़्क जो है वो हराम का है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर नशा और चीज़ जो है वो खमर है और हर खमर जो है वो हराम है। और फिर फरमाया कि किसी चीज़ की ज़्यादा मिकदार अगर नशा पैदा करती हो तो उसकी थोड़ी मिकदार भी जो है उसको अल्लाह ने हराम करार दिया है। तो अब आप देख लीजिए कि आज कितने मुसलमान ऐसे हैं कि जो है वो नशा और अशिया जो हैं उनको उनके ज़रिए से जो है वो पैसे कमा रहे हैं और कारोबार कर रहे हैं। कई लोग ऐसी कंपनियों के अंदर बिलखसूस जो है वो यूरोप वगैरह में, अमेरिका वगैरह में जो मुलाजिम हैं कि वहाँ पर जो गाड़ियाँ वो चलाते हैं उनके अंदर जो वो शराब जो है वो लोड की जाती है, अनलोड की जाती है और वो नकल व हमल के अंदर जो वो शामिल होकर उसके ज़रिए से जो रिस्क वो कमाते हैं तो वह हराम का रिस्क है। तो जो भी कोई चीज़ अल्लाह तबारक व ताला ने, अल्लाह के रसूल ने उसको हराम करार दिया है, उससे किसी तरह का भी इस्तफादा करना उसको भी हराम किया गया है। इसी तरीके से जो है वो सिगरेट के हवाले से भी बाज़ उलमा की राय ये है कि इससे किसी तरह का फ़ायदा उठाना जो है वो भी हराम है, इसलिए कि अक्सर उलमा इसके बारे में यही फतवा देते हैं कि ये हराम है। बाज़ ने इसको मकरूह तहरीमी कहा है और मकरूह तहरीमी हराम से थोड़ा कम दर्जे का जो है वो है, उससे भी इंसान को बचना चाहिए और परहेज़ करना चाहिए। तो इसकी ख़रीद फरोख्त और इसके ज़रिए से फ़ायदा उठाना ये भी बहुत बड़ा गुनाह है। और हमें चाहिए कि जो भाई बुज़ुर्ग अगर उनके मुंह को ये लगा हुआ है तो इससे निजात हासिल करने की कोशिश करें। ये बहुत बड़े खसारे की बात है, मैंने पहले भी ज़िक्र किया था कि एक रफ़ सा एस्टिमेट अगर आप लगाएं तो एक आदमी कम से कम सिगरेट पीने वाला और सस्ते से सस्ते सिगरेट पीने वाला एक साल में तकरीबन 50,000 रुपये पाकिस्तानी जो है वो सिगरेटों के ऊपर फूंक देता है, ज़ाया कर देता है। ये अल्लाह की अमानत के अंदर ख़यानत कर रहा है, ये माल अल्लाह की अमानत है, उसका हिसाब अल्लाह को देना पड़ेगा। ये जिस्म अल्लाह ताला की अमानत है, उसके साथ जुल्म और ज़्यादती कर रहा है, उसको नुकसान पहुँचा रहा है, इसका हिसाब अल्लाह तबारक व ताला को देना पड़ेगा। फिर ये माल जो अल्लाह तबारक व ताला ने हमें अपनी ज़रूरत से ज़ायद दिया है, क्योंकि ये ज़रूरत से ज़ायद है ना, सिगरेट हमारी कोई ज़रूरत तो नहीं है ना, उसके ऊपर जो माल हम खर्च कर रहे हैं ये असल में किसी और का, मुस्ताहिक का जो है वो हक है जिसको हम मार रहे हैं, उस पर डाका डाल रहे हैं और उसका नुकसान जो है वो अलग हो रहा है। तो हमें चाहिए कि जो है इस मुसीबत से वो जो निजात हासिल करने की कोशिश करें और इससे बचने की कोशिश करें कि ये बहुत बड़ा गुनाह है और इस एक गुनाह के अंदर बहुत सारे कई गुनाह जो हैं वो शामिल हैं। जुआ जिसको मैसर या कमार जो है वो कहते हैं, और इसी तरह लाटरी वगैरह और शर्त जो लगाई जाती है, ये सारी चीज़ें ये जुए की जो है वो एक शक्ल हैं। जैसे यहाँ भी मतलब बाज़ लाटरी की किस्में जो है वो राइज हैं और वो लोग नंबर लगाने के पीछे पड़े हुए हैं और बस लग गया तो कोई बड़ा खुश हो जाता है और बाज़ जो है वो मतलब परेशान रहते हैं। तो हकीकत ये है कि इंसान मेहनत, मशक्क़त और तकलीफ़ उठाना छोड़कर जो चाहता है कि बस माल जो है वो किसी तरीके से जो है वो ऐसे आ जाए कि बैठे बैठाए जो है वो मैं मतलब या कि लाखपति और करोड़पति बन जाऊँ, तो ऐसी कोशिशें जो हैं वो इस्लाम के अंदर उनको नाजायज़ और हराम करार दिया गया है। जुए और शराब के बारे में अल्लाह तबारक व ताला ने सख्ती से मना फरमाया और फरमाया कि ये निजस काम है और इन ज़रियों से जो इंसान जो कुछ हासिल करता है वो नापाक और पलीद और उसके लिए हराम है, तो इनसे भी जो है वो इंसान को बचने की कोशिश करनी चाहिए। इसी तरह हराम में रिश्वत जो है वो उसके ज़रिए से आने वाला माल जो है वो हराम है, और इसके लिए भी हदीस में आता है कि अर्राशी वलमुर्तशी किला हुमा फिन्नार, लेने वाले और देने वाले, रिश्वत लेने वाले और देने वाले दोनों को जहन्नमी करार दिया गया है। अब इस पर थोड़ा सा गौर करें कि इसका सबाब क्या है। जो रिश्वत ले रहा है ज़ाहिर है कि वो किसी को नाजायज़ फ़ायदा पहुँचा कर उसके इवज़ में नाजायज़ माल बटोर रहा है, लिहाजा वो हराम खाने की वजह से वो तो जहन्नमी हो गया। और जो दे रहा है वो भी असल में कोई नाजायज़ फ़ायदा उठाने के लिए, किसी ओहदे और मनसब के लिए या किसी का हक मारने के लिए, कोई नाजायज़ फ़ायदा उठाने के लिए जो है वो रिश्वत दे रहा है, इसलिए उससे जो फ़ायदा वो उस रिश्वत के ज़रिए से उठा रहा है वो हराम होने की वजह से वो भी जहन्नम का ईंधन मर रहा है। इसलिए हुज़ूर ने फरमाया अर्राशी वल मुर्तशी किला हुमा फिन्नार, दोनों जहन्नमी। इसी तरह बत्ताखोरी है, हमारे माशरे में तो ये आम राइज है ज़बरदस्ती से लोगों से जो है वो माल वसूल करना, ये भी हकीकत में चोरी ही की एक किस्म है, ये ज़रिया भी नाजायज़ है। इसी तरह अकरबा परवरी, जो लोग कहीं किसी कंपनी में या हुकूमती ओहदों और मनासब के ऊपर होते हैं, तो वो अपने दोस्त अहबाब को, अपने रिश्तेदारों को, अपने पार्टी के लोगों को जो है वो मनासब और ओहदे भी देते हैं, या उनको कोई जो है वो फ़ायदा पहुँचाते हैं और उसके ज़रिए से ख़ुद पैसे भी बटोरते हैं, तो ये भी वो नाजायज़ ज़राए हैं। ख्वाह मतलब ये है कि वो हुक्मरानों को और ओहदेदारों को मतलब ये है कि रिश्वतें देकर या किसी सिफारिश के ज़रिए से किसी का हक मारा जाए और किसी के हक़ के ऊपर कब्ज़ा किया जाए या उसके ज़रिए से रिश्वत हासिल की जाए, तो ये भी एक तरह के जो है वो नाजायज़, और उस ज़रिए से जो फ़ायदा उठाता है वो भी इंसान के लिए हराम है। इसी तरह कुछ लोग वोट बेचते हैं, उसके ज़रिए से जो माल वो हासिल करते हैं वो भी हराम का है, इसलिए कि वोट एक अमानत है और हर शहरी के ऊपर ये फ़र्ज़ बनता है कि वो दयानतदारी के साथ वो अमानत किसके पास पहुंचाए। इन्नल्लाहा यअमुरुकुम अन तुअद्दुल अमानात इला अहलिहा, जो अमानत का अहल है उसको जो है वह हक में अपनी राय दो। ये एक बहुत बड़ी बददियानती और ख़यानत है कि आदमी पैसे लेकर या कोई माली मफाद उठाकर या किसी तरह का फ़ायदा हासिल करके अपनी राय जो है वो गलत आदमी के हक में दे, तो उसके ज़रिए से जो फ़ायदा वो उठा रहा है वो भी हराम खोर है। इसी तरीके से माल अगर फ़रोख्त किया जाए, मैं आपसे अर्ज़ कर चुका हूँ कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने दयानतदार ताजर को बहुत बड़ी बिशारत दी है कि वो क़यामत के दिन अम्बिया, सिद्दीकीन और शोदा के साथ होगा। लेकिन इसके मुकाबले में अगर कोई आदमी तजारत और कारोबार करता है, कोई ख़रीद फरोख्त करता है और उसमें माल के अंदर जो ऐब है उसको छुपा कर वो चीज़ बेच देता है, तो वो हराम खोर है, वह हराम का माल बटोरता है। इमाम अबू हनीफा रहमतुल्लाह का बड़ा मशहूर वाक़िया है कि वो कपड़े का कारोबार करते थे, किसी खादम और नौकर को भेजा कपड़ा फ़रोख्त करने के लिए, कपड़े के किसी थान में कोई दाग लगा हुआ था, तो उसको कहा कि ये जिसको फ़रोख्त करोगे बेचोगे उसको ज़रा खोल के बता देना, आगाह कर देना इससे। जब वो वापस आया तो उससे पहला जिन लोगों को इस बात की फ़िक्र है ना रिज़्क़ हलाल का है या हराम का है, तो वो जब वापस माल लेकर आया, सामान फ़रोख्त करके कपड़ा फ़रोख्त करते, तो उससे सवाल ये करते हैं कि क्या उस आदमी को बताया था कि कपड़े के अंदर दाग है, तो उस शख्स ने कहा कि नहीं मैं तो भूल गया। इमाम साहब ने कहा ये सारा माल ले जाओ, दे दो गरीबों मस्कीनों के अंदर, तकसीम कर दो, मैं नहीं इसको हाथ लगा सकता। आज हमारा हाल क्या है, हम कोई चीज़ फ़रोख्त करते हैं उसका ऐब छुपाकर और फिर आकर दोस्तों में बैठते हैं तो बड़े खुशी का इजहार करते हैं, देखा कैसे मैंने उसको बेवकूफ़ बनाया, पता ही नहीं चला उसको मैंने दे दिया उसको। अबे तूने बेवकूफ़ उसको नहीं बनाया, तू सबसे बड़ा बेवकूफ़ है जो दुनिया के पैसों की खातर जहन्नम का ईंधन जो खरीद कर ले आया है। तेरी अकल नहीं है, आखिरत की फिक्र, अकलमंद आदमी ही आखिरत की फिक्र करेगा ना। तो मेरे भाई और बुजुर्गों, ये धोखा है असल में, इंसान किसी और को नहीं अपने आप को दे रहा है। इसी तरीके से जो भी चीज़ इंसान धोखे के ज़रिए से या ऐब छपा कर उसकी ख़रीद फरोख्त करता है और उसके लिए ज़रिए से फ़ायदा उठाता है, तो वो बहुत बड़ा गुनाह है और हराम है। इसी तरह इहतकार जिसको कहा गया है, ज़खीरा अंदोज़ी, ये बहुत बड़ा गुनाह है और इसके ज़रिए से जो फ़ायदा ताजर लोग उठाते हैं वो भी हराम और नाजायज़ है। ज़खीरा अंदोज़ी एक बहुत बड़ा मसला है और हमारे मुसलमान माशरों के अंदर भी, यानी आप देखें कि हमारे यहाँ जो चीनी या आटे का बहरान पैदा होता है ये कोई हकीकी बहरान नहीं है। मिल मालकान जो है वो क्या करते हैं कि वो आटा और चीनी जो है वो दबा लेते हैं और फिर उसके बाद महंगा करके उसको मार्केट में ले आते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने ज़खीरा करने वाले को मलून करार दिया है, सुनन इब्न माजा की रवायत है, यानी अल्लाह की लानत है उस पर। तो ये अल्लाह की लानत मोल लेता है इंसान दुनिया के पैसे कमाने के लिए, तो ज़खीरा अंदोज़ी से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सख्ती से मना फरमाया है। नाजायज़ या हराम अशिया की ख़रीद व फरोख्त से माल कमाना हराम है, ये बात मैं आपके सामने जो है वो अर्ज़ कर चुका हूँ। इसमें फाशी, उरियानी और बेहयाई के आलात और गानों के कैसेट और फिल्में और फोश लिटरेचर और आलात मौसीकी वगैरह, ये सारी चीज़ें जो हैं इनकी ख़रीद फरोख्त और इसके ज़रिए से फ़ायदा उठाना नाजायज़ और हराम है। और हम ये देखते हैं कि मुसलमानों ने जो है वो फिल्मों की दुकानें खोली हुई हैं और मतलब है कि गानों के कैसेट जो है वो फ़रोख्त कर रहे हैं और उसके ज़रिए से जो है वो माल बटोर रहे हैं और नफ़े हासिल कर रहे हैं और कारोबार और तजारत हो रही है, तो ये सारा जो है वो माल उसके ज़रिए से हराम है, इसलिए कि ये वो चीज़ें हैं जिनको अल्लाह और उसके रसूल ने जो है हराम करार दिया है। जहाँ तक मौसीकी, गाना बजाना और फिल्में और इन चीज़ों का ताल्लुक है, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझे मज़ामीर को मिटाने के लिए दुनिया में भेजा गया है और इरशाद फरमाया कि अलगिना युम्बतुन्निफ़ाक़ फ़िल क़ल्ब कमा युम्बतुल माउ ज़रअ, ये मौसीकी दिल के अंदर ایسے نفاق پیدا کرتی ہے، منافقت پیدا کرتی ہے جیسا پانی کے اوپر سبزہ اگتا ہے، او کما قال صلی اللہ علیہ وسلم۔ تو جن چیزوں کو اللہ اور اس کے رسول نے حرام قرار دیا ہے ان کے ذریعے سے کوئی فائدہ حاصل کرنا، ان کا کاروبار اور تجارت کرنا، اس کو بھی علماء نے حرام قرار دیا ہے۔ اور ہم یہ دیکھتے ہیں کہ یہاں پہ بہت ساری دکانیں آپ کو ایسی ملیں گی جہاں سگریٹ فروخت نہیں کیے جاتے، اس کی وجہ یہی ہے کہ وہ دکان کا مالک جو ہے وہ اپنے لیے اس رزق کو حلال نہیں سمجھتا، تو وہ اس چیز کی جو ہے وہ خرید فروخت نہیں کرتا، جس کے اندر کم از کم اگر آپ اس کو حرام نہ بھی مانیں تو شبہ سے تو خالی تو وہ انہیں کی اس کی کوئی صورت ہے ہی نہیں۔ تو اسی طرح میرے بھائی اور بزرگوں، جو کرپشن اور خیانت ہے، اس کے ذریعے سے جو مال لوگ کماتے ہیں اور فوائد حاصل کرتے ہیں، یہ بہت بڑا گناہ ہے۔ اور اللہ اور رسول کے نزدیک جو ہے وہ ایسے لوگوں کی حیثیت کیا ہے، صحیح مسلم کی روایت ہے، ہر دھوکہ باز کے لیے قیامت کے دن ایک جھنڈا ہوگا، اور جس قدر اس نے دھوکہ کیا ہوگا اسی قدر اس کا جھنڈا اونچا ہوگا۔ خبردار، جو امیر اپنی رعایا سے دھوکہ کرے اس سے بڑا دھوکہ باز کوئی نہیں ہو سکتا۔ قیامت کے دن ہر دھوکہ باز کا ایک جھنڈا ہوگا۔ اس وقت جو ہمارے یہاں ملک میں صورتحال ہے، اس سے یہ پتہ لگتا ہے کہ ہماری جو وہ لیڈرشپ ہے، ان کی کوشش شاید یہ ہے کہ قیامت کے دن سب سے بلند جو ہے وہ پاکستانیوں کا جھنڈا ہونا چاہیے، سب سے بڑی دیانت اور دھوکہ دینے والے لوگ جو ہیں وہ ہم ہی آگے، سب سے زیادہ آگے بڑھنا چاہیے۔ اس طرح سے دوڑ رہے ہیں، ایک دوسرے سے آگے بڑھ رہے ہیں، اور جو صورتحال اور جو شواہد آپ لوگوں کے سامنے آ چکے ہیں، اور صبح شام ہر وقت جو ہے وہ ذرائع ابلاغ کے ذریعے سے ان کی تشہیر کی جاتی ہے، یہ ایسی صورتحال ہے کہ ہمیں اللہ کے عذاب سے ڈرنا چاہیے اور توبہ کرنی چاہیے اور اللہ کی طرف رجوع کرنا چاہیے کہ ہمارے اعمال شاید اس قدر سیاہ ہو چکے ہیں کہ اس کی سزا کے طور پر اللہ تبارک و تعالیٰ نے ایسے لوگوں کو ہمارا حکمران اور لیڈر بنا دیا اور ہمارے سروں پہ مسلط کر دیا، جو دنیا کے بدترین خائن اور بددیانت اور دھوکہ باز اور جھوٹے لوگ ہیں، اور ان کے اشتہار پوری دنیا کے اندر لگے ہوئے ہیں۔ اس سے بڑی سزا اور کیا ہو سکتی ہے؟ نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، اللہ تعالیٰ کسی کی رعایت میں کچھ لوگوں کو دے دے اور وہ ان سے مرتے دم تک دھوکہ کرتا رہے، اس پر اللہ نے جنت حرام کر دی ہے۔ لیکن ہمارے ہاں کیا ہوتا ہے، جو لیڈر ہوتے ہیں وہ دھوکہ دہی، حرام خوریوں کے ذریعے سے بڑی بڑی جائیدادیں بناتے رہتے ہیں، مال سمیٹتے رہتے ہیں، اور عوام کی جو ہے وہ ملک اور قوم کی اور اللہ کی امانتوں کے ساتھ بددیانتی اور خیانت کرتے رہتے ہیں۔ مرنے کے ٹائم پہ کسی کو شہید ہونے کا اعزاز ملتا ہے، اور کسی کو جو ہے وہ سرکاری اعزاز کے ساتھ جو ہے وہ مطلب یہ ہے کہ قومی جھنڈے کے اندر لپیٹ کر قبر کے اندر ڈال دیا جاتا ہے، اور پھر اس کے اوپر مزار بنا دیا جاتا ہے۔ ہمیں سوچنا چاہیے، غور کرنا چاہیے، فکر کرنی چاہیے۔ بددیانتی اور خیانت بہت بڑا روگ ہے جو مطلب کسی قوم کے اندر جو ہے وہ پیدا ہو جاتا ہے۔ اور اس وقت جو صورتحال ہے، صرف ایک معاہدہ NRO کے ذریعے سے ہمارے ملک کے 8041 لوگوں نے، یہ اعداد و شمار جو آپ صبح شام سنتے ہوں گے، دیکھتے ہوں گے ان کے بارے میں، 8041 لوگوں نے کرپشن کی ہے، اور ایسی کرپشن کہ 1000 ارب روپیہ جو ہے وہ انہوں نے ہڑپ کیا ہے ناجائز طریقے سے، ایک غریب ملک کا جو صبح شام بھیک مانگتا ہے لوگوں سے۔ یہ 1000 ارب روپیہ جو ہے وہ 12 ارب ڈالر بنتے ہیں، یہ رقم لوٹی گئی ہے، اور یہ لوٹنے والے کوئی غریب مسکین تو نہیں ہے نا، یہ کروڑ پتی اور ارب پتی اور کھرب پتی لوگ جنہوں نے اس طریقے سے ملک لوٹا ہے۔ ایک اخباری اطلاع کے مطابق پنجاب اسمبلی کے سابقہ ایک رکن نے $170 ملین کا فائدہ اٹھایا ہے ناجائز طریقے سے، ایک رکن اسمبلی نے۔ اور ایک اور خبر کے مطابق سابقہ حکومت کے دور میں بینک آف پنجاب کا چیئرمین ایک شخص کو بنایا گیا تھا، وہ بینک کا دیوالیہ نکال کر جو ہے وہ امریکہ میں پناہ گزین ہے، اس وقت تو وہاں وہ جیل میں ہے، اس کے بارے میں موجودہ حکومت مطالبہ کر رہی ہے کہ اس کو ہمارے حوالے کیا جائے، پنجاب حکومت، تاکہ ہم اس سے جو ہے وہ مزید معلومات حاصل کر سکیں کہ کون لوگ اس لوٹ مار کے اندر اس کے شریک ہیں۔ اور اس شخص نے وہاں امریکن حکومت کو یہ درخواست دی ہے کہ مجھے حکومت پاکستان کے حوالے نہ کیا جائے، اس لیے کہ میں امریکہ کا پیدائشی شہری ہوں۔ اس طریقے سے یہ امریکن یہاں پاکستان میں آتے ہیں، کوئی آ کر ہمارا وزیر اعظم بن جاتا ہے، کوئی ہمارا وزیر خزانہ بن جاتا ہے، کوئی بینک آف پنجاب کا صدر میں بن جاتا ہے، اور لوٹ کر ملک جو ہے وہ یہاں سے چلے جاتے ہیں، اور کوئی ان سے پوچھنے والا نہیں۔ تو کیا ہمیں حلال و حرام کی کوئی تمیز ہے، کوئی پہچان ہے؟ کیا ہمیں اس بات کی فکر ہے कि मरना है, अल्लाह के सामने हिसाब देना है। और जहाँ तक कौम की लीडरशिप का ताल्लुक है, अन्नास वला दीन मुलूकहिम, किसी बुजुर्ग का कौल है कि लोग अपने रहनुमाओं और अपने हुक्मरानों और अपने लीडरों के दीन पर होते हैं, अन्नास वला दीन मुलूकहिम। तो उनका दीन अगर बद्यांती और ख़यानत और करप्शन है तो नीचे तक फिर तकरीबन 19-20 के फ़र्क के साथ चिल्ला माशाल्लाह कुछ लोग अच्छे भी हैं, नेकुकार लोग भी हैं माशरे के अंदर, लेकिन गलबा किन लोगों का है? बद्यानत, खायन और झूठे लोगों का गलबा है माशरे के अंदर। ज़रूरत इस बात की है कि अल्लाह की तरफ रजू करें, अल्लाह से माफ़ी मांगें, तोबा करें। और इज्तमाही तौर पर तोबा करने के लिए मैं ये समझता हूँ कि कराची से कश्मीर के उस आखिरी कोने तक लोगों को खबरदार करना चाहिए कि अल्लाह तबारक व तआला से इस्तग़फ़ार करो, हम किसी बड़े अजाब के अंदर गिरफ्तार ना हो जाएं। ये बद्यांती और ये ख़यानत जिन कौमों ने के अंदर जो है वो पैदा हुई थी, शुएब अलैहिस्सलाम की कौम के अंदर सिर्फ नापतोल में कमी का जिक्र कुरान के अंदर मिलता है, डंडी मारते थे उनके ऊपर, अल्लाह तबारक व तआला ने अजाब नाजिल फरमाया। हकीकत यह है कि किसी आलम दीन ने बड़ी अच्छी बात कही कि जितनी कौमें अल्लाह तबारक व तआला के अजाब की गिरफ्त में आई हैं, उन सब ने इनफरादी तौर पर जितनी बुराइयां पाई जाती थी, आज वो सारी की सारी हमारे अंदर जमा हो गई। ये अल्लाह की खास रहमत है कि हम बचे हुए। नबी सल्लल्लाहु अलैहि वसल्लम का एक फरमान है, हुजूर ने सहाबा से फरमाया कि अल्लाह ताला से पूरी तरह शर्माओ। सहाबा इकराम ने अर्ज किया, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो अल्लाह से शर्माते ही हैं। आपने फरमाया अल्लाह से पूरी तरह शर्माना यह है कि तुम अपने सर और सर में आने वाले ख्यालात की पूरी तरह निगरानी करते रहो, सर और सर में आने वाले ख्यालात की पूरी तरह निगरानी करते रहो। कहें ये सर के अंदर जो दिमाग है वो आराम खोरियों की प्लानिंग तो नहीं कर रहा है, खुदा और रसूल की नाफरमानियों की सोच विचार तो नहीं हो रही है, इसकी हिफाजत करो। और पेट के अंदर जाने वाली गजा की देखभाल करते रहो। अल्लाह से शर्माने की बात हो रही है ना, जो अल्लाह से शर्माएगा वो एक एक लुकमा इस खौफ खुदा के साथ मुंह में डालेगा कि इसके अंदर कोई हराम तो शामिल नहीं है। और फरमाया मौत के नतीजा में गल सड़ जाने और फना हो जाने को याद रखो, और जो शख्स आखरत का तालिब होता है वो दुनिया की जीनत और आराइश को तर्क कर देता है और हर मौका पर आखरत को तरजीह देता है, बस जो शख्स ऐसा करता है वो अल्लाह से पूरी तरह शर्माने वाला है। दुनिया की जेब और जीनत को तर्क करने का मतलब ये नहीं कि हम रहबानियत इख्तियार करें। खुलफाए राशिदीन ने दुनिया की जेब और जीनत को इख्तियार नहीं किया, लेकिन वो राहिब नहीं थे। दुनिया की दौलत उनके पास थी, सब कुछ था, जमा कर सकते थे, लेकिन पैवंद लगे कपड़े पहनते से ना उमर रज़ी अल्लाह ताला अन्हु। उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह के पास क्या कुछ नहीं था, और एक वक्त में वो अय्याशी करते थे, जो जोड़ा कपड़ों का एक दफ़ा पहन लेते थे फिर दूसरी दफ़ा नहीं पहनते थे। लेकिन जब खिलाफत की जिम्मेदारी उन्होंने संभाली तो अपने घर के पर्दे भी उठाकर, जेवरात भी उठाकर सब बैतुल माल के अंदर दाखिल करा दिया, दुनिया की जेब व जीनत को अल्लाह की रजा के लिए तर्क कर दिया। तो अल्लाह से शर्माने का मतलब यह है कि हुजूर ने फरमाया कि अपने सर में आने वाले ख्यालात उनकी भी हिफाजत करो, और अपने हलक से नीचे जाने वाले लुकमे की भी देखभाल करो, तब तुम अल्लाह से शर्माने वाले बनोगे। या अय्युहल्लज़ीन आमनू ला ताकुलू अमवालकुम बैनकुम बिलबातिल, ए ईमान वालों आपस में एक दूसरे के माल हराम और नाजायज़ ज़रियों से ना खाओ। हराम और नाजायज़ ज़रियों में चोरी भी हराम है, चोरी के ज़रिए से मालिक हासिल होने वाला माल हराम है, इसलिए उस पर शरीयत के अंदर जो वो सख्त सजा जो है वो उसका हुक्म दिया गया है। चोरी की बहुत सारी अकसाम है, एक तो ये है ना कोई आदमी डाका डाले चोरी कर ले जिसका जिक्र मैंने किया, किसी कोई चीज़ छिपा ले। लेकिन हदीस में आता है कि जिसने चोरी का माल ख़रीदा दरा आले के उसे मालूम था कि वो माल चोरी का है तो वो गुनाह में बराबर का शरीक है, वो भी चोर हो गया। जिसको मालूम हो कि ये माल चोरी का है फिर वो उस माल को ख़रीद ले जानते बूझते, तो वो भी चोरी के अंदर चोरी के साथ शरीक है। फिर हदीस में आता है कि जिसने कर्ज लिया और वापसी की नीयत नहीं थी वो दरअसल चोर है। कितने लोग हैं पेशावर कर्जे लेते हैं और हड़प कर जाते हैं, मालूम भी होता है कि वो बदनीयत से ही लेते हैं, वापसी की नीयत नहीं होती, तो ऐसे शख्स को भी चोर करार दिया गया है। इसी तरह ख़यानत बद्यांती जो है ये भी चोरी है, धोखा भी चोरी है, नापतोल में कमी करना, ये भी सभी चोरी की मुख्तलिफ अकसाम है। दो आदमी मिलकर शराकत करते हैं, दो हों तीन हों पाँच हों, उनमें से एक अगर दूसरे के साथ धोखाबाजी खयानत करता है तो हदीस में आता है कि अल्लाह ताला फरमाते हैं कि दो आदमी आपस में शराकत करते हैं तो तीसरा अल्लाह फरमाता है कि उनके दरमियान मैं होता हूँ जो उनकी मावनत करता हूँ, उस वक़्त तक जब तक कि एक दूसरे के साथ खयानत ना करे। जब एक दूसरे के साथ खयानत करता है तो मैं वहाँ से निकल जाता हूँ, वहाँ शैतान आ जाता है। फिर आप देखें ना, लोग मिलकर कारोबार करते हैं तो क्या होता है, चंद ही दिनों के बाद लड़ाइयाँ झगड़े इख्तलाफात शुरू हो जाते हैं। क्यों? नीयतें साफ़ नहीं होती, दूसरे को धोखा देना चाहते हैं, बदयानती और खयानत करते हैं, तो उसकी वजह से जो फ़ायदा उठाते हैं वो माल हराम है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ला इमान लिमन ला अमानत लहू, जो शख्स दयानतदारी नहीं करता, खयानत करता है, बदयानती करता है, उसका कोई ईमान नहीं है। किसी के माल व असबाब के साथ बदयानती और खयानत करना, किसी ओहदे और मनसब से नाजायज़ फ़ायदा उठाना, और किसी के ज़ेर मलकियत कोई चीज़ें हों उनसे नाजायज़ फ़ायदा उठाना, ये सब बदयानती और खयानत ही की मुख्तलिफ किस्में हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस कौम में खयानत का बाजार गर्म होगा, अल्लाह ताला उस कौम पर दुश्मन का खौफ और दहशत फैला देगा। इमाम मालिक ने इसको रवायत किया है। तो क्या इसके नज़ारे हम अपनी आंखों से देख नहीं रहे हैं? इस वक्त हम खौफ और दहशत की हालत में नहीं है? हमारे ऊपर खौफ तारी नहीं है? दुश्मनों का खौफ, महंगाई का खौफ, बदअमनी का खौफ, हर आदमी को जान के लाले पड़े हुए हैं। पिछले दिनों एक साहब से मुलाकात हुई, सैराट के रहने वाले, कहते सब्जी लेने के लिए घर से आदमी निकलता है तो कलमा पढ़ के निकलता, पता नहीं वापस आऊँगा या नहीं आऊँगा। भाई ये अमन बहुत बड़ी नेमत है, वो हमसे छीन गया है। क्यों छीन गया है? इसी लूटमार के नतीजे में, करप्शन के नतीजे में, बदयानती और खयानत के नतीजे में, खुदा और रसूल की अमानतों के साथ जुल्म और ज़्यादती के नतीजे में, अल्लाह के दीन को छोड़ने के नतीजे में और हराम खोरियों की वजह से, ये अल्लाह तबारक व तआला के अज़ाब के अंदर हम गिरफ्तार हैं। अल्लाह से अपने गुनाहों की बख्शिश मांगनी चाहिए। धोखे के बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन गश्शना फलैसा मिन्ना। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम मार्केट में गए, देखा कि एक शख्स ने कोई गेहूं वगैरह रखे हुए हैं, आपने उनके अंदर हाथ डाला तो अंदर से गेहूं जो है वो तैर थे, भीगे हुए थे। हुज़ूर ने फरमाया ये क्या है? उस शख्स ने कहा कि बारिश हुई थी तो उसकी वजह से भीग गए। हुज़ूर ने फरमाया ये भीगे हुए ऊपर करके क्यों नहीं रखे? मन गश्शना फलैसा मिन्ना, जो दूसरे को धोखा देता है वो हम में से नहीं है, हम में से नहीं है, यानी मुसलमान नहीं है। तो जो कुछ हम कर रहे हैं, क्या हम मुसलमान हैं? क्या हम ईमान वाले हैं? नाप तोल में कमी की वजह से, जैसा मैंने आपसे अर्ज़ किया ना कि शोएब अलैहिस्सलाम की कौम पे जो है वह अज़ाब आया, असल में नाप तोल में कमी से आदमी कितना कुछ कर लेगा। मीज़ान तराजू के अंदर अगर 1000 ग्राम में से वो 2 ग्राम कम कर लेगा, ग्राहक को देगा, तो उससे वो कौन सा, लेकिन इसमें एक ज़हनियत है इंसान की मुनाफाखोरी की और ज़्यादा से ज़्यादा जमा करने की हिर्स और हिवस, बुखल। और नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बुखल और ईमान दो इकट्ठे नहीं हो सकते, इस वजह से इसको भी हराम करार दिया गया। हुजूर फरमाते जिस सोसाइटी में नाप तोल में कमी होगी वो रिज़्क़ की बरकत से महरूम हो जाएगा। तो हम रिज़्क़ की बरकत से महरूम हैं ना? इसी तरह कीमत बढ़ाने के लिए बोली बोलना और खाम खा जो है वो चीज़ की कीमत ऊपर बढ़ाना जबकि वो आदमी ख़रीदना ना चाहता हो, इसको भी हराम करार दिया गया। वरासत की तकसीम के हवाले से बहुत सारी चीज़ें ऐसी हैं जिनके ज़रिए से आदमी के पास जो कुछ माल और वरासत में जो कुछ मिलता है वो हराम हो जाता है। मसलन अल्लाह तबारक व तआला ने जब कोई आदमी मर जाता है तो उसकी वरासत की तकसीम के हवाले से जो कायद व ज़वाबत कुरान के अंदर दे दिए हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत में मौजूद है, उनकी खिलाफ वर्जी करना। मसलन हमारे माशरे में अक्सर व बेशतर जो है वो ख़वातीन को उनका हक नहीं दिया जाता, यानी भाई आपस में जायदाद तकसीम कर लेते हैं बाप की और बहनों को महरूम कर देते हैं, फूफियों को महरूम कर देते हैं, जो उसके हकदार ख्वातीन होती हैं उनको हक नहीं मिलता। तो उसके बाद जो उनके कब्ज़े में ज़मीन माल दौलत रुपया पैसा जो कुछ भी आता है वो उनके लिए हराम और निजस होता है, उससे वो फ़ायदा उठाते हैं और जो कुछ वो कमाई करते हैं वो हराम और निजस हो जाता है। किसी को आग करने की जो है वो किसी को इजाज़त नहीं है। बाज़ वालदैन अपनी औलाद में से किसी के साथ नाराज़ होते हैं तो उसको आग कर देते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, इबन माजा की ये रवायत है कि किसी वारस को उसका उसके हक से महरूम कर देने वाले को अल्लाह ताला जन्नत से महरूम कर देगा, ये बहुत बड़ा गुनाह है। इसी तरह बाज लोग हैं कि जब कोई मर जाता है तो उनके अगर छोटे यतीम बच्चियां बच्चे रह जाते हैं तो उनकी जो मतलब यह कि वरासत होती है चाचाजाद या मतलब करीबी रिश्तेदार जो हैं किसी न किसी तरीके से उसको हड़प करने की कोशिश करते हैं, जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है कि बदतरीन घर वो है मुसलमानों के घरों में जहाँ किसी यतीम के साथ ज्यादती होती है, और बेहतरीन घर वो है जहाँ यतीम के साथ उसने सलूक होता है। यतीम का माल खाने वाला कुरान में आता है कि वो पेट में आग भरता है। तो वरासत की तकसीम के हवाले से भी डंडी मारी जाती है और आराम माल जो है वो इकट्ठा किया जाता है। इसी तरह कुछ पेशे ऐसे हैं जिनके ज़रिए से लोग हराम कमाते हैं, मसलन ये बाज़ जो ब्यूटी पार्लर का कारोबार है और इसमें मसाज सेंटर वगैरह जो खोले जाते हैं, इसमें अगर ऐसे हराम ज़रिए इख्तियार किए जाएँ, मसलन वहाँ पे अगर लड़कियाँ रखी हुई हैं और वो मर्दों की मतलब यह कि मालिश और उनकी खिदमत करती हैं तो ज़ाहिर है कि यह आराम है और उसके ज़रिए से जो माल पे कमाया जाता है वो आराम खोरी है। اسی طریقے سے جو ہے وہ اگر یہ مصنوعی بال جو خواتین کو لگانے سے منع کیا گیا اور نبی صلی اللہ علیہ وسلم نے ایسی خواتین پہ لعنت بھیجی ہے، اور اسی طرح جو خواتین یہ بویں جو ہے وہ کاٹتی تراشتی ہیں اپنے خوبصورت بننے کے لیے، یا یہ دانتوں کے درمیان وقفہ جو ہے وہ کرتی ہیں دانتوں کو جو ہے وہ مطلب یہ ہے کہ کاٹ کر یا جیسے بھی، تو اس کو بھی جو ہے وہ حرام قرار دیا گیا ہے۔ ایسے کاروبار پیشے اختیار کرنے والے، ان کے ذریعے سے جو ہے وہ مال بٹورنے والے، وہ بھی حرام خور ہیں۔ اور اسی طرح سونے چاندی کے جو برتن ہیں ان کو، ان کے اندر کھانا نبی صلی اللہ علیہ وسلم نے منع فرمایا، تو جو لوگ ان کو خرید فروخت کرتے ہیں اور اس کے ذریعے سے مال حاصل کرتے ہیں وہ بھی حرام ہے۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا جو شخص سونے اور چاندی کے برتن میں کھاتا اور پیتا ہے وہ اپنے پیٹ میں جہنم کی آگ بھرتا ہے، یہ مسلم کی روایت ہے۔ اسی طرح سے یہ باربر کا پیشہ اگرچہ جائز ہے، لیکن اگر جو لوگ جو ہے وہ دوسروں کی داڑیاں مونڈتے ہیں اور اس کے ذریعے سے مال حاصل کرتے ہیں، علماء نے اس کو حرام قرار دیا ہے، اس لیے کہ یہ فعل حرام ہے اور اس کے ذریعے سے حاصل ہونے والا نفع جو ہے وہ یقیناً حرام ہے۔ تصاویر اور مجسمے وغیرہ جو ہے وہ بنانا، خاص کر مطلب یہ ہے کہ ہاتھوں سے جو ہے وہ تصاویر وغیرہ یا بت بنانا یا اس طرح کی چیزیں بنانا، اسی طرح سے ہمارے ہاں جو مطلب ہے کوئی مر جاتا ہے تو وہ قبروں کے اوپر خاص قسم کے جو ہے وہ جو پتھر جو ہے سنگ مرمر کے وہ لگائے جاتے ہیں یا دوسری چیزیں لگائی جاتی ہیں، یہ سارے کاروبار کرنے والے لوگ جو ہے وہ حرام خور ہیں، اس لیے کہ قبروں کو پختہ بنانے سے نبی کریم صلی اللہ علیہ وسلم نے منع فرمایا اور لعنت بھیجی ان لوگوں پہ جو قبروں کو پختہ بناتے اور قبروں پہ چراغ جلاتے ہیں۔ تو جو چیزیں مطلب یہ ہے کہ اس حرام کے لیے استعمال ہوتی ہیں، ناجائز طریقے کے لیے استعمال ہوتی ہیں، اس کے ذریعے سے حاصل ہونے والا نفع جو ہے وہ فائدہ جو ہے وہ بالکل حرام ہے انسان کے لیے۔ اسی طرح بلا ضرورت جو ہے وہ کتے پالنا، جیسے ہمارے یہاں شوقیہ طور پر لوگ کتے پالتے ہیں پھر ان کو آپس میں لڑاتے ہیں، یہ حرام ہے، اور بعض لوگ پھر ان کو خرید فروخت بھی کرتے ہیں، اس کے ذریعے سے فائدہ بھی اٹھاتے ہیں، یہ بھی حرام ہے۔ اس طرح کعبہ کے ذریعے گری کا جو مطلب یہ کہ پیشہ ہے، عصمت فروشی جو خواتین کرتی ہیں، اور ہمارے ہاں تو اس کو دلالے سے جو ہے وہ کیا جا رہا ہے، اور کراچی میں جو ہے عصمت فروشی کرنے والی جو ہے وہ ان خواتین نے ایک کانفرنس بھی جو ہے پچھلے سال میں منعقد کی تھی ایک مسلمان ملک کے اندر، اور بڑے فخر سے جو ہے وہ اپنے پیشے کا جو اظہار کیا تھا کہ اب یہ مطلب یہ ہے کہ اس میں لوگوں کو یار محسوس نہیں کرتے، خاصی بڑی تعداد اس کے اندر تھی، اخبارات کے اندر آپ یہ واقعہ پڑھ چکے ہیں، تو یہ بھی بہت بڑا جرم عظیم اور گناہ کبیرہ ہے۔ اس طرح جو لوگ علم غیب کے دعوے کرتے ہیں اور کاہن اور جوگی اور پامسٹ اور علم نجوم کے دعوے دار، یہ سارے کام حرام کے ہیں، اور اس کے ذریعے سے جو فائدہ اور اٹھاتے ہیں اور مال وہ جمع کرتے ہیں، یہ سب حرام خوریاں ہیں۔ اسی طرح جن لوگوں نے سینمے وغیرہ کھول رکھے ہیں، یا مطلب یہ کہ فلمیں لوگوں کو دکھاتے ہیں، گانے سناتے ہیں، اور مطلب یہ کہ اس طریقے سے فحاشی اور یعنی اور بے حیائی جس کو اللہ رسول نے حرام قرار دیا ہے اس کے ذریعے سے مال کماتے ہیں، یہ بھی کمائی جو ہے وہ حرام کی ہے۔ بھیک مانگنے کے حوالے سے جو ہے وہ ایک بات آپ سے جو ہے وہ عرض کرنا چاہتا ہوں، تھوڑا سا اشارہ تو میں نے اس کا کیا تھا، لیکن یہ بڑا اہم مسئلہ اور ہمارے معاشرے میں یہ مطلب یہ ہے کہ ایک بہت بڑی وبا کی صورت اختیار کر چکا ہے، جبکہ اس کے بارے میں شریعت کا حکم کیا ہے۔ صحت مند آدمی جو کام کر سکتا ہے، محنت کر سکتا ہے، اس کے لیے کام کرنا اور محنت کرنا، حلال کمانا فرض عین ہے، اور بھیک مانگنا اس کے لیے حرام ہے۔ حدیث ہے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، ترمذی نے اس کو روایت کیا کہ کسی ایسے شخص کے لیے صدقہ خیرات لینا جائز نہیں جو توانا اور تندرست ہو۔ پھر نبی صلی اللہ علیہ وسلم نے فرمایا، یہ دوسری روایت ہے، جو شخص اپنے کو مانگنے کا عادی بنا لے وہ اللہ سے اس حال میں ملے گا کہ اس کے چہرہ پر گوشت کی کوئی بوٹی نہ ہوگی، یہ بخاری اور مسلم کی روایت ہے۔ سوال کرنا کب جائز ہے، یہ بڑی اہم حدیث ہے، اس کو توجہ سے سنیے۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا، یہ مسلم ابو داؤد اور نسائی کی روایت ہے، کہ وہ آدمی سوال کر سکتا ہے اور بھیک مانگ سکتا ہے جس نے کسی کی ضمانت کی ذمہ داری اٹھائی ہو اور ضامن ہونے کی وجہ سے اب وہ مال تلف ہو گیا یا وہ آدمی نہیں مل رہا ہے اور یہ آدمی ضامن ہے، تو اب یہ وہ ضمانت کی جو ذمہ داری اس نے اٹھائی ہے اس کو پورا کرنے تک یہ سوال کر سکتا ہے اور کسی سے پیسے لے سکتا ہے تاکہ جو ہے وہ جو ذمہ داری اس نے اٹھائی تھی اس سے یہ سبکدوش ہو سکے، اور یہ صرف اس ذمہ داری کو پورا کرنے کی حد تک، اس کے بعد نہیں مانگ سکتا۔ دوسری بات، نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمائی کہ جس کا مال کسی آفت کی وجہ سے تلف ہو گیا، تباہ و برباد ہو گیا، جیسا زلزلے میں ہوا تھا یا کسی اور اناگانی آفت کی وجہ سے آگ لگ گئی، کوئی ایکسیڈنٹ ہو گیا، اب وہ آدمی اس قدر خستہ حال ہو گیا ہے کہ اس کے پاس پیٹ پالنے کے لیے کچھ نہیں، تو جب تک اسے کھانے پینے کی ضرورت جو ہے وہ اس کو مطلب میسر ہوتی اس وقت تک وہ ہاتھ پھیلا سکتا ہے اور سوال کر سکتا ہے۔ تیسرا، نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ایسا شخص جو فاقہ میں مبتلا ہو اور اس کے فاقے کے بارے میں اس کے علاقے کے، اس کے محلے اور بستی کے 3 سالے آدمی اس بات کی گواہی دیں کہ یہ آدمی فاقے سے ہیں، تو اس کو سوال کرنا جائز۔ اس کے علاوہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جو لوگ سوال کرتے ہیں اور بھیک مانگتے ہیں وہ حرام خور ہیں۔ اب یہ مسئلہ ہمارے معاشرے کے اندر किस तेज़ी से जो है वो फैलता जा रहा है और किस तरीके से पेशावर लोग हैं और बाज मांगने वाले जब मरते हैं तो उनके हिसाब में लाखों रुपए जो है निकलते हैं। तो भाई और बुज़ुर्गों, ये चंद गुजारशात थी जो रिज़्क़ हलाल की अहमियत और हराम से बचने के हवाले से और उस हराम की जो आफतें हैं उनके हवाले से मैंने आपके सामने ज़िक्र किया है। ये सारा जो वबाल है इस निज़ाम की वजह से है जो गलत निज़ाम हमारे सरों के ऊपर मसल्लत है। अगर हम चाहते हैं कि माशरे से सूद का खात्मा हो, हराम खोरियाँ ख़त्म हों, बद्दियानत और ख़ायन हुक्मरान जो हैं, धोखाबाज और झूठे लोग जो सरों पर मसल्लत होते हैं, इनसे निजात मिले, तो इस निज़ाम से निजात हासिल करने के रास्ते तलाश कीजिए ताकि नेक और साले लोगों के हाथों में जो इक़्तदार और इख्तियार आए और उनके ज़रिए से हमें हलाल खाने को मिले और मुल्क के अंदर अमन और सुकून हो। अल्लाह तबारक व तआला से दुआ है कि अल्लाह हमें हलाल कमाने और हलाल खाने की तौफीक दे और हराम से हमें बचाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन व सल्लल्लाहु अला नबीना मुहम्मद।